यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री सुशीला कार्कीद्वारा पहिलो पटक राष्ट्रका नाममा सम्बोधन। आगामी फागुन 21 गते निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता। निर्वाचनमा भाग लिन सबैमा प्रधानमन्त्रीको आग्रह। राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण र राष्ट्रिय अनुसन्धान विभागलाई सम्बन्धित मन्त्रालय मातहत ल्याउने मन्त्री परिषदको निर्णय। जेएनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचना पुननिर्माण अभियानमा साथ दिन सरकारको आह्वान। नारायणगढ़ मुगलिङ सड़क खण्डको तुइन खोलामा खसेको पहिरो हटाउने कार्य जारी। र फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचार मुद्दामा 5 वर्षको जेल सजाय।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन 21 गतेका लागि तोकिएको आम निर्वाचनमा सक्रिय सहभागिताका लागि सम्पूर्ण राजनीतिक दल तथा नागरिक समाजलाई आह्वान गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै प्रतिनिधि सभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र योग्य जनप्रतिनिधि चयनका लागि सबैलाई आह्वान गर्नुभयो।
रोजगारीको सिलसिलामा देश बाहिर रहनुभएका नेपाली नागरिकहरूलाई विदेशबाट समेत आगामी निर्वाचनमा मतदान गर्न सक्ने सम्भावनाको बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ। प्रतिनिधि सभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र युवा पुस्ताको परिवर्तनको आकांक्षाको प्रतिनिधित्व गर्न सक्ने योग्य जनप्रतिनिधिको चयनका लागि आगामी निर्वाचनमा सहभागी हुन म सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आह्वान गर्न चाहन्छु।
प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीको सिलसिलामा मुलुक बाहिर रहेका नेपालीलाई समेत विदेशबाटै मतदान गर्न सक्ने व्यवस्था गर्न सकिने सम्भावनाबारे सरकारले निर्वाचन आयोग लगायतका सरकारवाला निकायहरूसँग छलफल गरिरहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका भवनको पुनर्निर्माण प्रारम्भ भइसकेको र तिनलाई स्रोत साधन सम्पन्न बनाई पूर्ववत रूपमा फर्काउन सरकार लागि परेको बताउनुभयो।
आन्दोलनका क्रममा क्षति हुन पुगेका सुरक्षा निकायका भवनलाई शीघ्र पुनर्निर्माण गर्न सरकार, निजी क्षेत्र तथा स्वयंसेवक नागरिकहरू जुटिसकेका छन्। त्यसै गरी सुरक्षा निकायलाई आवश्यक पर्ने सवारी साधन, बन्दोबस्तीका सामान, फर्निचर जस्ता अत्यावश्यक सामग्रीहरूको शीघ्र व्यवस्था गरी सुरक्षा निकायलाई पूर्ववत रूपमा कार्यस्थलमा परिचालन गर्ने गरी सरकारले कार्य प्रारम्भ गरिसकेको छ। कार्यविधि रहेको चुनावी सरकारले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था छैन। तापनि हामी कतिसम्म गर्न सक्दछौ त्यसको इमानदार प्रयास गर्नेछौ।
भदौ 23 र 24 गतेको आन्दोलनमा युवा विद्यार्थीको ज्यान लिने संलग्न दोषीमाथि कानूनी कार्यवाही गर्ने पनि प्रधानमन्त्री कार्कीले प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री कार्कीले जनआन्दोलनमा अभिव्यक्त सबै काम गर्न कठिन रहेको र वर्तमान सरकार 6 महिनाका लागि चुनावी सरकारका रूपमा रहेकाले आन्दोलनका क्रममा उठेका शासकीय प्रणालीमा संशोधन लगायतका विषय आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाट संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्नुभयो।
नेपालको संविधान र शासकीय प्रणालीको संशोधन लगायत जेएनजी पुस्ताले आन्दोलनको क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएकाले युवा पुस्ता लगायत परिवर्तन पक्षधर आम नेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि आग्रह गर्न चाहन्छु। युवा पुस्ताको सोच र भावना बमोजिम सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरूले आफूलाई रूपान्तरण गरी नागरिकको अपेक्षा पूरा गर्ने कार्यमा अग्रसर भई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी वहन गर्न आह्वान गर्दछु।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचारका विषयमा आवश्यक छानबिन गरेर दोषीलाई आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाइने बताउनुभयो। सरकारले जेएनजी प्रदर्शन क्रममा मृत्यु भएकाको परिवारलाई प्रति परिवार 15 लाख रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकको निर्णयहरू सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जेएनजी प्रदर्शनका क्रममा भाग्ने क्रममा मृत्यु भएका कैदी बन्दी र बालबन्दी बाहेक मृत्यु भएका नेपाली नागरिकका परिवारलाई प्रति परिवार 10 लाख र आर्थिक सहायता अन्तर्गत काजक्रिया खाना र यातायात खर्च बापत 5 लाख रूपियाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो। यस्तै संचार मन्त्री खरेलले छापाखाना तथा प्रकाशन ऐन 2048 बमोजिम अनलाइन संचार माध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोक्ने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको बताउनुभयो। यस्तै मन्त्री खरेलले सुरक्षण मुद्रण सम्बन्धी नियमावली 2082 स्वीकृत गर्ने र नेपाल सरकारको प्रवक्तामा सूचना तथा संचार प्रविधि मन्त्रीलाई तोक्ने पनि निर्णय गरेको बताउनुभयो। सरकारले जेएनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचना पुननिर्माणको अभियानमा साथ दिन सबैमा आह्वान गरेको छ। आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा शहरी विकास मन्त्री कुलमान घिसिङले भौतिक संरचनामा आगजनी र तोडफोडका कारण करिब 1 खर्ब भन्दा बढ़ी क्षति भएको प्रारम्भिक आकलन गरिएको जानकारी दिनुहुँदै आर्थिक पुनरुत्थान र पुनर्निर्माण कोषमा सहयोग गर्न आह्वान गर्नुभयो। पत्रकार सम्मेलनमा अर्थमन्त्री रामेश्वर खनालले पुनर्निर्माण कोषमा जम्मा हुने रकम पारदर्शी रूपमा प्रयोग गरिने बताउँदै महत्वपूर्ण प्रहरी कार्यालयहरूलाई भने सरकारको अहिलेकै कोषबाट तत्काल पुनर्निर्माण गरिने जानकारी दिनुभयो। नारायणगढ़ मुगलिङ सड़क खण्ड अन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाउने क्रम जारी छ। आज पनि बिहानैदेखि पहिरो पन्छाउने क्रम जारी रहेको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। एसएबीस नेपाल प्रहरीले विगत 2 दिनदेखि पहिरोबाट रोकिएका यात्रुलाई लक्षित गर्दै निशुल्क बस सेवा शुरू गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मंगलबारदेखि पहिरोले रोकिएका यात्रुहरूलाई बस सेवा शुरू गरिएको हो। तनहुतर्फको बाटो हुँदै 5 किलोको पुलसम्म आएका यात्रुलाई लक्षित गरेर बस सेवा सञ्चालनमा ल्याइएको हो। पहिरोका कारण लामो समयसम्म सड़क खुल्ने सम्भावना नभएपछि अलपत्र परेका वा हिँड्दै आएका यात्रुलाई निशुल्क बसको व्यवस्था गरिएको प्रहरीले जनाएको छ। निर्वाचन आयोगले आगामी फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि आजदेखि मतदाता नामावली संकलन शुरू गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट अध्यादेश मार्फत मतदाता नामावली ऐन 2073 संशोधन भएपछि आयोगले आगामी कार्तिक 30 गतेसम्मका लागि मतदाता नामावली संकलन शुरू गरेको हो। 16 वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकले सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 8 बजेदेखि बेलुकी 6 बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सकिने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आयोगको वेबसाइट मार्फत प्री रजिस्ट्रेशन प्रणालीबाट फारम भरी सम्बन्धित निर्वाचन कार्यालयमा जैविक विवरण उपलब्ध गराउन आयोगले आग्रह गरेको छ। आयोगले मतदाता सूचीमा नाम भएका मतदाताको विवरण सच्याउनु पर्ने भएमा पनि सच्याउन सकिने जनाएको छ। यसअघि तोकिएको उपनिर्वाचनको मिति अनुसार गत असार 16 गतेदेखि मतदाता नामावली संकलन स्थगन भएकामा मध्यावधि निर्वाचनको मिति घोषणा भएपछि अध्यादेशबाट कानून संशोधन गरी मतदाता नामावली संकलन खुल्ला गरिएको हो। गत भदौ 23 र 24 गतेको जेन्जी प्रदर्शन र उत्पन्न परिस्थितिमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन तथा प्रतिनिधि सभाको विघटन भई आगामी फागुन 21 गतेका लागि निर्वाचनको मिति घोषणा गरिएको थियो। प्रधानमन्त्री कार्कीसँग आयोगका पदाधिकारीले यही असोज 7 गते निर्वाचनका लागि कानून संशोधन र व्यवस्थापकीय तयारी बारे छलफल गर्नुभएको थियो। जेन्जी आन्दोलनको घटनाले कम उमेरका बाल बालिकामा नकारात्मक असर परेको पाइएको छ। सामाजिक सञ्जालहरूमा आन्दोलनका दृश्यहरू हेरिरहेका त्यस्ता बाल बालिकामा सकारात्मक सोचाई बढ़ाउन मनोसामाजिक परामर्शका कार्यक्रमहरू आवश्यक भएको विज्ञहरूले बताएका छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
गत भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनका घटनाहरूले जेन अल्फा भनेर चिनिने 12 वर्ष र त्यो भन्दा कम उमेरका बालबालिकालाई नकारात्मक असर परेको पाइएको छ। सन् 2012 पछि जन्मिएका जेन अल्फा बालबालिका पूर्ण रूपमा डिजिटल संसारमा जन्मिएका हुन्। जेन अल्फा जेन्जी भन्दा बढ़ी प्रविधि मैत्री पुस्ता हो, जो स्मार्टफोन, इन्टरनेट र सोशल मीडियासँगै हुर्किरहेका छन्। आन्दोलनमा गोली लागेको विवश दृश्यदेखि सार्वजनिक भवनहरू दन्दनी बलेको दृश्यहरू सामाजिक सञ्जालहरूमा आइरहेका छन्। कतिपय जेन अल्फाका परिवारका सदस्य वा आफन्तहरू आन्दोलनमै पनि सहभागी भएका थिए भने कतिपय घाइते अवस्थामा रहेका छन्। उनीहरूले घरदेखि विद्यालयसम्म आन्दोलनका विषयमा हुने कुराकानी सुनिरहेका छन्। एकजना अभिभावक समेत रहनुभएकी बाल अधिकार कर्मी शान्ता दाहाल,
विश्व घटनाहरू छन्। कति ठाउँमा बुवा आमा नै मोटरसाइकलमा चढेर बीचमा बच्चा राखेर पनि सामानहरू लिँदै हिँड्दै गरेको छ। यसले गर्दाखेरि भोलिको जेनेरेसन चाहिँ कस्तो हुन्छ होला? अहिले अब सानसानो बालबालिकाहरूले पनि नेताहरूको नाम निकालेर यो मुर्दाबाद जिन्दाबाद भनेर रमाइलोको रूपमा अभिभावकले भिडियोहरू खिच्दिएको पनि कति राखिराख्नु भएको छ क्या होइन? यस्ता घटनाहरूले गर्दाखेरि यस्तै पो गर्नुपर्ने रहेछ त हामीले पनि भन्ने एउटा नकारात्मक प्रभाव चाहिँ बालबालिकाहरूमा परेको छ।
हिंसात्मक सामग्री, आन्दोलनका भिडियोहरू र अप्रिय घटनाहरू देख्दा मानसिक रूपमा नकारात्मक सोचाइको शिकार भएका बालबालिकालाई पुरानै अवस्थामा लैजान अभिभावक तथा शिक्षकको महत्वपूर्ण भूमिका हुने गर्दछ। कान्ति बाल अस्पतालमा कार्यरत बाल मनोचिकित्सक डाक्टर उत्कर्ष कार्की बालबालिकामा तत्कालीन र दीर्घकालीन असर पर्ने हुँदा उनीहरूलाई एकपटक सुनिदिन अनुरोध गर्नुहुन्छ।
बालबालिकाहरू चाहिँ डराउने, आत्तिने, फेरि दोहोरिन्छ कि या पछि गएर के हुन्छ भन्ने खाले कन्फ्युजनहरू हुन्छ उनीहरूलाई। कसै कसैले चाहिँ त्रास, डरले गर्दा निन्द्र नलाग्ने, खान मन नलाग्ने, स्कुल जान नमान्ने। हाम्रो यहाँ कान्ती बाल अस्पतालमा पनि एक दुईजना बाबु नानीहरू आउनु भएको छ। अभिभावकहरूले गाइड गर्नु पर्यो। यसो चाहिँ यदि उहाँहरूलाई त्यस्तो तनाव लागिरहेछ अनि त्यो कुराहरू उहाँहरूले सेयर गर्न खोजिरहनु भएको छ भने चाहिँ सुनिदिनु पर्यो कुरा।
त्यसो त आन्दोलनको मौका छोपेर देशभरका सुधार गृहहरूबाट बालबालिकाहरू बाहिर निस्केका छन्। बालबालिका शान्ति क्षेत्र, राष्ट्रिय अभियान, सिजअप नेपाल, सेभ द चिल्ड्रेन जस्ता संस्थाले तत्काल गरेको अध्ययन प्रतिवेदनले देशभरका 6 बाल सुधार गृहबाट 618 जना बालबालिका फरार भएको देखाएको छ, जसमा 229 जना बालबालिका मात्रै पुनः सुधार गृहमा फर्केका छन्। त्यसबाट पनि कतिपय बालबालिकामा आफू असुरक्षित छु कि भन्ने त्रास बढ़ेको पाइन्छ। आन्दोलनपछिका अवस्थाले बालबालिकामा परेको मनोवैज्ञानिक असर कम गर्न कार्यक्रमहरू बनाएको बताउनुहुन्छ राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक बम बहादुर बानिया।
फर्स्ट काउन्सिलिङ गर्नुपर्छ एभ्रीवेयर भनेर हामीले एउटा कार्यक्रमै बनाइरहेका छौँ। कार्यक्रम चाहिँ देशव्यापी रूपमा अगाडि पनि बढ्छ।
बालबालिका शान्ति क्षेत्र हुन्। जुनसुकै आन्दोलनमा बालबालिकाको प्रयोग र त्यसपछिका प्रभावबाट बाल मस्तिष्कमा कुनै पनि असर पर्नु हुँदैन। यशोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष विश्वकर्माले नेपालको संविधान बमोजिम प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपालको पछिल्लो राजनैतिक अवस्था र दुई देशबीचको सम्बन्धका विविध आयामका बारेमा छलफल भएको मन्त्री खरेलको सचिवालयले जनाएको छ। भेटमा मन्त्री खरेलले जेएनजीको प्रदर्शनपछि बदलिएको राजनैतिक परिस्थिति र वर्तमान सरकारको प्राथमिकताका विषयबारे राजदूतलाई जानकारी दिनुभएको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विजरल्याण्डका राजदूत डेनियल म्यौलीबीच शिष्टाचार भेटवार्ता भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको भेटमा स्विस सरकारको सहयोगमा हाल संचालित आयोजनाहरूको कार्यान्वयन अवस्था, अल्पकालीन र दीर्घकालीन रूपमा सहयोग गर्न सकिने क्षेत्रहरू, स्विस लगानी, द्विपक्षीय सहयोग लगायतका विषयमा छलफल भएको थियो। स्विस सरकारबाट नेपालको विकासमा उपलब्ध गराइएको सहायताका लागि धन्यवाद दिँदै मन्त्री घिसिङले जेएनजी आन्दोलनपछि गठित सरकारको प्रमुख प्राथमिकता निर्वाचन आन्दोलनका कारण क्षति पुगेका सार्वजनिक तथा सरकारी संरचनाको पुननिर्माण र सुशासन कायम गर्दै युवामा आशा जगाउने रहेको उल्लेख गर्नुभयो। दशैं शुरू भएसँगै मुलुकको हवाई उडानमा चाप बढ़ेको छ। आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक उडानमा चाप रहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले दशैं तिहार र छठ लगायतका चाडपर्वमा यात्रुहरूलाई सहज हवाई यातायात सेवा उपलब्ध गराउन वायु सेवा कम्पनीलाई उडान अनुमतिका लागि सहजीकरण गर्ने जनाएको छ। घटस्थापनापछिका तीन दिनमा 1,38,296 जनाले काठमाडौँ छाडेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज 6 गते घटस्थापनाका दिन 40,923, असोज 7 गते 39,814 र असोज 8 गते 57,559 यात्रुले काठमाडौँ छाडेका हुन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको आरोपमा पेरिस अदालतले 5 वर्षको जेल सजाय सुनाएको छ। सन् 2007 को राष्ट्रपति चुनाव अभियानमा तत्कालीन लिबियाली नेता मुअम्मर गद्दाफीको सरकारबाट अवैध आर्थिक सहयोग प्राप्त गरेको आरोपमा अदालतले सो फैसला सुनाएको हो। दोषी ठहर भएपछि 70 वर्षीय सार्कोजी अवैध विदेशी कोष स्वीकार गरी पद जित्ने पहिलो पूर्व राष्ट्रपति बन्नुभएको छ। उहाँले यस वर्षको शुरूआतमा 3 महिनासम्म चलेको सुनवाईमा 3 पूर्व मन्त्रीसहित 11 सहप्रतिवादीहरूसँगै सबै आरोप स्वीकार गर्नुभएको थियो। लिबियाली संचार माध्यम र गद्दाफी आफैले सार्कोजीको अभियानमा करोड़ौं युरो गोप्य रूपमा खर्च गरेको दावी गरे थियो। उत्तर पश्चिमी श्रीलंकाको पहाड़ी क्षेत्रमा केबलकार दुर्घटना हुँदा 7 बौद्ध भिक्षुको मृत्यु भएको प्रहरीले जनाएको छ। विशाल ना उयाना वन मठभित्रको पहाड़को माथिल्लो ध्यान कक्षतिर जाँदै गर्दा पीड़ितहरू सानो अस्थायी क्याबिनमा जम्मा भएका थिए। कारमा 13 भिक्षु थिए, 2 थोरै घाइते भए भने अन्य 4 अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पूँजी बजारको सुधार सम्बन्धमा अध्ययन गरी सुझाव दिन गठन गरेको कार्यदलले बिहिबार अर्थमन्त्री समक्ष सुझाव पेश गरेको छ। कार्यदलले एकल ग्राहक कर्जा सीमा र बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको शेयर खरिद गरेपछि 1 वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था तत्काल हटाउन सरकारलाई सुझाव दिएको छ। धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रूपेश केसीको संयोजकत्वमा गठित कार्यदलले 5 दिनको अध्ययनपछि प्रतिवेदन अर्थमन्त्री रामेश्वर खनाल समक्ष बुझाएको हो। कार्यदलको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा कर्जा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक सीमा 25 करोड़लाई तत्काल हटाउनु पर्ने सुझाव दिइएको छ। त्यसै गरी बैंक तथा वित्तीय संस्थाले सूचीकृत संगठित संस्थाको शेयर तथा ऋण पत्रमा 1 वर्षभन्दा बढ़ी अवधिका लागि मात्र लगानी गर्न पाउने व्यवस्था तत्काल खारेज गर्नुपर्ने उल्लेख गरिएको छ। चालू आर्थिक वर्ष 2082-83 को पहिलो दुई महिनामा मेची भन्सार कार्यालयबाट अलैंची निर्यात 43.90% वृद्धि भएको छ। कार्यालयको तथ्याङ्क अनुसार त्यस अवधिमा 85,96,11,000 बराबरको अलैंची निर्यात भएको छ। दुई महिनाको अवधिमा 522 मेट्रिक टन अलैंची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। काँकड भित्ता नाका हुँदै दुई महिनाको अवधिमा काँकड भित्ता भन्सार नाका हुँदै 3,06,37,39,000 मूल्यका विभिन्न वस्तु निर्यात भएका छन्। नेपाल चेम्बर अफ कमर्स र श्रीलंकाको नेशनल चेम्बर अफ एक्सपोर्ट्स बीच सहकार्य गर्ने सम्झौता भएको छ। आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न दुई देशका व्यावसायिक संस्थाहरू बीच सम्झौता भएको हो। दुई संस्था बीच व्यापार, लगानी, उद्योग र सेवा क्षेत्रलाई प्रवर्धन गर्ने उद्देश्यले सहकार्यको सम्झौता भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाल उद्योग परिसंघ सीएनआईका अध्यक्ष वीरेन्द्र राज पाण्डेले जेएनजी आन्दोलनका क्रममा भएको तोडफोड़ तथा आगजनीका कारण कुल गार्हस्थ उत्पादन जीडीपीको करिब 5% क्षति पुगेको बताउनु भएको छ। सीएनआई केन्द्रीय कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रममा कुनै पनि आन्दोलनमा निजी क्षेत्रमाथिको आक्रमण हुनु दुखद भएको समेत उल्लेख गर्नुभयो। अर्घाखाँचीका 6 पालिकाबाट बसाईसराई तीव्र भएपछि खेतीयोग्य जमिन बाँझिँदै गएको छ। जिल्लामा एक दशकमा 7,362 हेक्टर जमिन बाँझिएको छ। कृषि विकास कार्यालय अर्घाखाँचीको तथ्याङ्क अनुसार 30 वर्ष अघि 45,712 हेक्टर क्षेत्रफलमा खेती हुने गरेको थियो। विक्रमसम्म 2070 सम्ममा खेतीयोग्य जमिन घटेर 28,609 हेक्टरमा खुम्चिएको छ। कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले अर्घाखाँचीमा अहिले 21,247 हेक्टर क्षेत्रफलमा मात्र खेती हुने गरेको, दशकमै 7,362 हेक्टर खेतीयोग्य जमिन बाँझो भएको जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल र उपकप्तान दिपेन्द्र सिंह एरीले आईसीसी T20 ब्याटिङ वरियतामा एक स्थान सुधार गरेका छन्। आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा रोहित 71 र दिपेन्द्र 64 स्थानमा उक्लिएका छन्। यस्तै बलिङतर्फ ललित नारायण राजवंशी एक स्थान सुधार गर्दै 57 स्थानमा पुगेका छन्। एक स्थान तल झरेका सन्दीप लामिछाने 78 स्थानमा छन्। यसै गरी दिपेन्द्र एक स्थान माथि उक्लिएर 82 स्थानमा पुगेका छन्। अलराउण्डर वरियतामा दिपेन्द्र 4 कायमै छन्। टीम वरियतामा नेपाल 18 स्थानमा यथावत छ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन नेउपाने नियुक्त हुनुभएको छ। बिहिबार अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईले सातो बाटो स्थित एन्फा मुख्यालयमा नेउपानेलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो। घरेलु फुटबलका चर्चित प्रशिक्षक मध्ये एक नेउपानेले भर्खरै मात्र उज्बेकिस्तानमा सम्पन्न एएफसी U23 एसियन कप छनौट प्रतियोगितामा नेपाली युवा टोलीको नेतृत्व गर्नुभएको थियो। दुई सातापछि नेउपानेलाई सिनियर महिला टोलीको जिम्मेवारी दिइएको हो। नेपालीको नेतृत्वमा गत वर्षको नोभेम्बरमा सिनियर पुरुष टोलीले ताजिकिस्तानको दुम्छाब्बेमा घरेलु टोली र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको थियो। त्यति बेला उनलाई एन्फाले अन्तरिम मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो। नेपालीसँगै एन्फाले सहायक प्रशिक्षकमा भगवती थापा र राजकुमार केसीलाई नियुक्त गरेको छ। त्यस्तै टीम म्यानेजरमा बिन्दा देवान र फिजियोथेरापिस्टमा शिला गिरीकै नियन्त्रता रहनेछ। किट म्यानेजरको जिम्मेवारी विकास गुरूङलाई दिएको छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.3 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। काठमाडौँको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस, वर्षा 4.1 मिलिमिटर। पोखराको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 34.1 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। र दिपायलको अधिकतम 27.2 डिग्री सेल्सियस, न्यूनतम 18.3 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री सुशीला कार्कीद्वारा पहिलो पटक राष्ट्रका नाममा सम्बोधन। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन सबैमा आग्रह। आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाट संविधान संशोधन गरी आन्दोलनका क्रममा उठेका शासकीय प्रणाली लगायतका विषय सम्बोधन गर्न प्रधानमन्त्रीको आह्वान। राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई सम्बन्धित मन्त्रालय मातहत ल्याउने मन्त्री परिषदको निर्णय। जेएनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचना पुनर्निर्माण अभियानमा साथ दिन सरकारको आह्वान। नारायणगढ़ मुगलिङ सड़क खण्डको तुइन खोलामा खसेको पहिरो हटाउने कार्य जारी। र फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचार मुद्दामा 5 वर्षको जेल सजाय। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।